यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता, यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति। कोरोनालाई सामान्य रूपमा नलिन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नमा हिलचक्राई नगर्न संक्रमित चिकित्सकको आग्रह। हिजो एकै दिन 1700 बढ़ी संक्रमित संक्रमण मुक्त। जमीनको कित्ताकाट फुकुवा गर्ने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्णय। आज अन्तर्राष्ट्रिय साक्षरता दिवस। संविधानले साक्षरता र शिक्षाका सम्बन्धमा गरेको सुनिश्चितता सरकारले कार्यान्वयन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र विश्वमा कोरोना संक्रमणको दर घट्दो क्रममा अमेरिका, ब्राजिल लगायतका मुलुकमा संक्रमितको संख्या घट्यो। समाचार अब विस्तारमा। गत साउन 13 गतेदेखि स्थगित सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक यही भदौ 26 गते बस्ने भएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच हिजो प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेल सहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्ष द्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदन बारे यही भदौ 18 गतिको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रूपमा स्थायी कमिटिको बैठकमा पेश गर्न लागि हो। गत साउन 30 मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित 6 सदस्यीय कार्यदलले यही भदौ 6 गते अध्यक्ष द्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्री परिषदमा आवश्यकता अनुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्ने लगायतका सुझाव रहेका छन्। नेकपामा गत असार 10 गते शुरू भएको स्थायी कमिटिमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँड र सरकार पार्टी बीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो। देशभर हिजो एकै दिन 1736 जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप 1736 जना कोरोना संक्रमण मुक्त भएसँगै संक्रमण मुक्त हुनेको कुल संख्या 30,677 पुगेको जानकारी दिनुभएको हो। हिजो काठमाडौँ उपत्यकामा 326 जना सहित थप 979 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा 293, ललितपुरमा 20 र भक्तपुरमा 13 जना सहित 338 महिला र 641 पुरूष गरी 979 जनामा संक्रमण पुष्टि भएको डा गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 47,236 पुगेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हिजो थप 11 जनाको मृत्यु भएको छ। संक्रमणबाट हिजो 7 जना पुरूष र 4 महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 300 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जना, सिराहाका 2 जना, मोरङ, सर्लाही, दोलखा, मकवानपुर, कास्की र बाँके जिल्लाका 1-1 जनाको मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरूको संख्या 16,259 रहेको छ भने देशभर संस्थागत आइसोलेशनमा 9,066 र होम आइसोलेशनमा 7,190 जना रहेका छन्। यस्तै संक्रमितहरूमध्ये 171 जनाको आईसीयूमा र 20 जनाको भेन्टी लेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हाल काठमाडौँ सहित ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही र रूपन्देही जिल्लामा 500 भन्दा बढ़ी संक्रमितहरू उपचाररत रहेका छन्। यस्तै मन्त्रालयले कोरोना संक्रमणलाई लिएर अब मूल्य नगर्न आग्रह पनि गरेको छ। विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्र मान सिंह कार्कीले युवाहरूलाई संक्रमणको असर हुँदैन भन्ने भ्रम रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नमा हेलचक्राई नगर्न आग्रह गर्नुभयो।
यो केही पनि होइन भनेर भूल गर्नु भएन, नम्बर एक। नम्बर दुई, अहिले पनि जनमानसमा के धारणा छ भने जवान मान्छेहरूलाई चाहिने कोविडले खासै असर गर्दैन, यो चाहिने दीर्घ रोगीहरू, अलिक वृद्धहरू अथवा सानो बच्चाहरूलाई मात्रै यसले चाहिने बढी असर गर्छ भनेर चाहिने अलिक साँडे प्रवृत्ति भएर बजारमा घुम्ने मान्छेहरूको पनि मैले आफैले स्वयं देख्ने गरेको छु। त्यसैले फेरि पनि म यहाँहरूलाई के आग्रह गर्छु भने यो रोगले कसैलाई पनि छोड्दैन, चाहे त्यो बालक होस्, चाहे जवान होस्, चाहे वृद्ध होस्। त्यसैले म यहाँहरूलाई के भन्छु भने कुनै पनि प्यारामिटरमा यसलाई अन्डरएस्टिमेट नगरौं।
सबै उमेरका व्यक्तिलाई कुनै पनि बेला संक्रमण हुने जोखिम उत्तिकै रहेकाले संवेदनशील भई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उहाँले आग्रह पनि गर्नुभयो। कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलन थालेपछि विभिन्न जिल्लामा लागू गरिएका निषेधाज्ञा अवधि थप गरिएको छ भने केही जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएको छ। केही जिल्लाहरूमा स्वास्थ्य कर्मीहरूमा समेत कोरोना भाइरस संक्रमण देखिएपछि स्वास्थ्य संस्थाहरू नै सील गरिएका छन्। डोटीमा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ताका लागि पुनः थप गरिएको छ। बिहान 6 बजेदेखि 10 बजेसम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्ण रूपमा बन्द गर्ने गरी यही भदौ 28 गते राति 12 बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो। बैतडीमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै भदौ 31 गतेसम्मका लागि थप गरिएको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म सबै प्रकारका पसल खोल्न दिने तर सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने गरी भदौ 31 गतेसम्म निषेधाज्ञा थप गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनुभयो। यस्तै बाँकेको खजुरा गाउँपालिकामा 5 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। गाउँपालिकाको हिजो बसेको बैठकले गरेको सिफारिशका आधारमा गैराति 12 बजेदेखि भदौ 27 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो। बाँके अस्पतालमा कार्यरत 2 चिकित्सकमा कोरोना संक्रमण देखिएपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सील गरिएको छ। चिकित्सक सहित 10 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सील गरिएको अस्पतालका प्रमुख विश्वराम पौडेलले बताउनुभयो। उता दाङको 3 वटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रवाह गर्ने सबै सेवा बन्द गरिएको छ। त्यस्तै पाल्पामा 1 हप्तादेखि उपचाररत 1 बिरामीमा कोरोना संक्रमण देखिएपछि पाल्पा अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ। मनाङको जिल्ला अस्पताल 15 दिनपछि सञ्चालनमा आएको छ। जिल्ला अस्पतालका प्रमुखलाई नै कोरोना संक्रमण देखिएपछि बन्द भएको अस्पताल निर्मलीकरण गरी हिजोदेखि सञ्चालनमा आएको हो। स्वास्थ्य प्रमुख लगायत 73 जनाको नमूना स्वाब संकलन गरिएकोमा 72 जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पताल निर्मलीकरण गरी सेवा पुनः सञ्चालन गरिएको स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर 5 पूर्ण रूपमा सील गरिएको छ। इनरुवा 5 बलाहामा एकै दिन 38 जनामा कोरोना देखिएपछि हिजोदेखि भदौ 29 गते राति 12 बजेसम्म ओडालाई पूर्ण रूपमा सील गर्ने निर्णय गरिएको नगर प्रमुख राजन मेहताले जानकारी दिनुभयो। यस्तै सप्तरीको राजविराज नगरपालिकामा पुनः 7 दिनका लागि निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा अवधि पुनः 1 हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले जानकारी दिनुभएको छ। कैलालीमा हिजो 63 जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ। लम्कीचुवा नगरपालिका 3 गोरंगे स्थित नेपाली सेनाको सुदूरपश्चिम पृथना तालिम शिक्षालयका 63 जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आज 54 अन्तर्राष्ट्रिय साक्षरता दिवस, यसअघि आजैको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रूपमा पनि मनाइने गरिए पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षदेखि अन्तर्राष्ट्रिय साक्षरता दिवसका कार्यक्रम मात्रै गर्ने भएको छ। शिक्षा दिवसलाई अलग्गै मनाइने मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान 2072 प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक सुनिश्चित गरेको स्मरण गर्नुभएको छ। प्रधानमन्त्री ओलीले साक्षरता र शिक्षाका सम्बन्धमा संविधानले गरेका व्यवस्था सरकारले कार्यान्वयन गरिरहेको पनि बताउनुभयो। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुभकामना सन्देशमा साक्षर नेपाल निर्माण गर्न र सबै नागरिकमा आजीवन सिकाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साक्षरता दिवसले प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जमीनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी हरियालले यही भदौ 18 गतेको मन्त्रीस्तरीय निर्णयबाट कित्ताकाट फुकुवा गरेको मन्त्रालयले जनाएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार यसअघि भएका खण्डीकरण रोक्ने, व्यवस्थित बस्ती बसाल्ने र कृषि उपज बढ़ाउने कित्ताकाट सम्बन्धी निर्णय खारेज गरिएको मन्त्रालयका शाखा अधिकृत लक्ष्मण बहादुर कठायतद्वारा कठायतले जानकारी दिनुभएको छ। मन्त्रालयले माताहतका निकायमा यही भदौ 19 गते गरेको परिपत्रमा कृषियोग्य जमीनको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरू बदर गरिएको पनि उल्लेख छ। बागलुङको ढोरपाटन नगरपालिकाको भोजी खोलामा गत बुधबार आएको बाढ़ीले तटीय क्षेत्रका घर बगाउँदा मृत्यु हुनेको संख्या 17 पुगेको छ भने 21 जना अझै बेपत्ता भएका छन्। बेपत्ता खोज्ने क्रममा हिजो अन्दाजी 34 वर्षीय पुरूषको शव बडीगाड गाउँपालिका 7 स्थित बडीगाड खोलामा फेला परेपछि मृतकको संख्या 17 पुगेको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक 17 जना मध्ये 15 जनाको शनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अहिले पनि परिचालन गरिएको छ। सरकारको स्थायी संयन्त्रको रूपमा क्रियाशील निजामती प्रशासनले दिने सेवामा जनताका धेरै अपेक्षाहरू जोड़िएका हुन्छन्। जननिर्वाचित सरकारले लिएको मुलुक बनाउने सपना साकार पार्न महत्वपूर्ण आधार र संयन्त्रको रूपमा रहेको निजामती सेवाप्रति आम नागरिकको भरोसा र विश्वाससँग सरकारको सफलताको मापन समेत गाँसिएको हुन्छ। हिजो निजामती सेवा दिवस मनाइरहँदा निजामती सेवाप्रतिको गुनासा र अपेक्षाहरूको समेत चर्चा भएको छ। यस सम्बन्धी संवाददाता विमल गिवालीको यो रिपोर्ट।
राष्ट्र सेवकको दर्जा पाएका निजामती कर्मचारीहरूले दिने सेवामा आम जनताको प्रत्यक्ष सरोकार जोड़िने हुँदा यो सेवा कत्तिको प्रभावकारी छ भन्ने प्रश्न सधैं चासोको रूपमा हेर्ने गरिन्छ। राजनैतिक परिवर्तनले निर्धारण गरेको बाटोमा अघि बढ़िरहँदा निजामती प्रशासनले दिने सेवा प्रवाहमा पछिल्लो समय धेरै चुनौती थपिएका देखिन्छन्। सरकारको महत्वपूर्ण औजार मानिने निजामती प्रशासन घिजोलिएको अवस्थामा रहिरहनु र उसको निर्णय क्षमतामाथि पटक पटक प्रश्न उठ्नु सेवाको गरिमा का लागि स्वाभाविक नरहने तर्क गर्नुहुन्छ। लामो समय सुशासनको पक्षमा कलम चलाउनुभएका पत्रकार हरिबहादुर थापा,
पछिल्लो समयमा के देखिन्छ भने कर्मचारी तन्त्रमा एकदम गिजोलिएको छ। पहिलाको निर्णय गर्ने क्षमता पनि अहिले देखिँदैन, निर्णय क्षमता चाहिँ उहाँहरू बाहिरिँदै गएको छ। सचिव स्तरीयसम्म हुने निर्णयलाई चाहिँ अहिले क्याबिनेटमा पुर्याइनु भनेको नि उनीहरूले निर्णय क्षमता गुमाउनु हो। त्यो भएर चाहिँ फेरि अब हामीले काम त्यसै गरेर गराउनु छ भने त्यो संयन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले सोच्नैपर्छ। कर्मचारी तन्त्रले आफूलाई पनि सोच्नु र आफ्नो पनि विगतलाई सच्याउनुपर्छ। अनि अर्को राजनीतिक कर्मीहरू जो मन्त्रीहरू हुन्छ उहाँले पनि कर्मचारी तन्त्रलाई धेरै गिजोल्नु भन्दा तिनीहरूलाई प्रतिस्पर्धी, सक्षम, क्षमतावान कसरी बनाउने भन्नेमा चाहिँ सोच्नुपर्छ।
राजनैतिक संघर्षले ल्याएको परिवर्तन अनुरूप कर्मचारीहरूको कार्यशैलीमा रूपान्तरण हुनुपर्ने आवाज धेरै सुनिँदै आएको छ। तर प्रशासन तन्त्रमा हाम्रो भन्दा राम्रो खोज्ने राजनीतिक नेतृत्वको खाँचो एकातिर छँदैछ भने कर्मचारी आफैमा परिवर्तनसँग आफूलाई त्यस निमित्त कत्तिको तमतयार राख्छन् र राजनीतिक नेतृत्वसँग हाम्रा भन्दा राम्रालाई प्रोत्साहन गर्नतिर लाग्छन् भन्ने प्रश्न पनि सँगसँगै उठ्ने गरेको छ। यस सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखाका सहसचिव लक्ष्मी प्रसाद निरौलाको जवाफ यस्तो छ।
जुन हिसाबले राजनैतिक परिवर्तन भयो त्यो हिसाबले परिवर्तन गर्न नसकेको यथार्थ हो। त्यसलाई सम्बोधन गर्नका निम्ति हामीले हाम्रा संस्कारमा, आचरणमा र व्यवहारमा परिवर्तन गर्ने प्रयास नै हो। हामीलाई भोलि काम गर्नका निम्ति आफूलाई सुधार गर्दै जनताको अपेक्षा हामी अहिले पनि रूपान्तरणको प्रक्रियामै छौँ। त्यो अनुकूल, जनअपेक्षा अनुकूल आफूलाई रूपान्तरित गर्दै जाने
राजनैतिक र प्रशासनिक नेतृत्व बीचको समन्वय र निस्वार्थ सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि आजको निजामती सेवामा खड्किएको बुझ्न सकिन्छ। मुलुक समृद्धिको यात्रातर्फ अघि बढ़ने दिशामा जस अपजसको भागीदार निश्चय पनि राजनैतिक र प्रशासनिक दुवै क्षेत्र हुनुपर्छ। स्वाभाविक रूपमा जनअपेक्षा सम्बोधन हुने गरी काम गर्न राजनैतिक नेतृत्व बढ़ी इमान्दार र जिम्मेवार भूमिकामा देखिन आवश्यक रहेको बताउनुहुन्छ सामान्य प्रशासन मन्त्री रहिसक्नुभएकी सांसद रेखा शर्मा।
निजामती प्रशासनले स्वयं आफैले आफैलाई परिवर्तन गर्ने कुरा पनि महत्वपूर्ण कुरा हुँदै हो। त्योभन्दा बढी महत्वपूर्ण कुरा म के देख्छु भने राजनीतिक नेतृत्वले यो निजामती प्रशासनको विषयमा गम्भीरतापूर्वक सोचेर राजनीतिक परिवर्तन अनुरूपको निजामती प्रशासन कसरी बनाउने, प्रशासन क्षेत्रलाई कसरी विकास गर्ने भन्ने कुरामा गम्भीरतापूर्वक लागेको पाइँदैन। यो लामो समयदेखि रहिरहेको अहिले जुन सोच परिवर्तनमा जुन एउटा खालको स्थिति छ त्यसलाई परिवर्तन गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
राजनैतिक नेतृत्वलाई मात्र दोष दिने र आफू सधैँ झन्झटिलो तथा प्रक्रियामुखी शैलीमा चल्न खोज्ने आरोप खेप्दै आएको निजामती प्रशासनले पनि अब नारामा भनिए जस्तो सक्षम र स्वच्छ सेवाको अनुभूति एवं नतिजा र प्रभावकारिता देखाएर नागरिकको मन जित्नुपर्ने चुनौती उसको सामु विद्यमान छ। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
ताप्लेजुङको सिरीजंगा गाउँपालिका स्थित नागदेवा खोलामा आएको बाढ़ीले बगाएर दुईजनाको मृत्यु भएको छ। स्थानीय नागदेवा खोला लघु जलविद्युत आयोजनाको विद्युत गृहमा कार्यरत राजु थेवे र उनका साथी विष्णुराज थेवेलाई राति करिब एक बजे अचानक खोलामा आएको बाढ़ीले बगाएको सिरीजंगा गाउँपालिकाका अध्यक्ष टीका गुरूङले जानकारी दिनुभयो। पश्चिम चितौनको बाटुली पोखरीमा बाघको आक्रमणबाट हिजो एकजनाको मृत्यु भएको छ। चितौन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका 13 60 वर्षीय बाबुराम महतोको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ। तनहुँको रिसिङ गाउँपालिका 1 देउली खोलामा हिजो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। व्यास नगरपालिका 5 चापाघाटबाट रिसिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको जीप कच्ची सड़कबाट करिब 70 मिटर तल खोलामा खस्दा म्याग्दे गाउँपालिका 8 होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका 5 राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि अनलाइनबाट लिने तयारी गरेको छ। स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमर राज जोशीले जानकारी दिनुभयो। मिलेमतोमा खेल म्याच फिक्सिङ खेलेको आरोप लागेका नेपाली टोली का तत्कालीन कप्तान सागर थापा सहित 5 खेलाड़ीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ। न्यायाधीश द्वय डाक्टर आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार 2 गरेको फैसलाको हिजो पूर्ण पाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा 6 अघि पक्राउ परेका कप्तान थापा सहित 5 सफाई पाएको उल्लेख गरिएको छ। पछिल्लो समय कञ्चनपुर जिल्लाका वन क्षेत्रमा काठ तस्करी, वन्यजन्तु शिकार र वन अतिक्रमणका घटना बढ़न थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बेरोजगारी बढ़ेसँगै वनमा चोरी तस्करी समेत बढ़ेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। कञ्चनपुरबाट संवाददाता कृष्ण सिंह साउदको यो रिपोर्ट।
कोरोना भाइरसको प्रकोपका कारण देश लकडाउन र निषेधाज्ञामा गएपछि कञ्चनपुर जिल्लाका वन क्षेत्रहरूमा चोरी तस्करी बढ़ेको छ। महामारीका कारण देश विदेशबाट सबै मानिस घर फर्केका र बेरोजगारी बढ़ेपछि वन क्षेत्रहरूमा चोर तस्करी बढ़ेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ। वर्षभरि 12 मुद्दा दर्ता हुने गरेकोमा लकडाउन शुरू भए यता अहिलेसम्म 9 मुद्दा दर्ता भएको प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताउनु भएको छ।
सहितदेखि 9 मुद्दा दर्ता भएका छन्। 12 मुद्दा थिए 12 महिनामा। मानिसहरू बेरोजगार छन् इत्यादि कारणहरूले गर्दाखेरि काठ तस्करहरूले उहाँहरूलाई ललाई फकाई गरेर लाने गरेको,
साथै उहाँले निकुञ्जमा हुने गरेको अवैधानिक गतिविधि रोक्नका लागि विगतको तुलनामा गस्ती बढ़ाएको बताउनु भएको छ।
पहिलाको तुलनामा 3 गस्ती बढ़ाएका छौं। साथसाथै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ठाउँ ठाउँमा जंगलभित्र हामीले क्यामेराहरू फिट गरेका छौं।
डिभिजन वन अधिकृत अजय विक्रम मानन्दरले अहिलेसम्म 7 मुद्दा दर्ता गरिएको बताउँदै नियन्त्रणका लागि आफूसँग भएको जनशक्ति र साधनसतको प्रयोग गरिएको बताउनु भएको छ।
भारत लगायत विभिन्न देशहरूबाट आफ्नो गाउँठाउँमा फर्किने क्रममा स्थानीय समुदायहरूको चाहिँ खासै काम भएको देखिएन र त्यसको प्रभाव चाहिँ वन क्षेत्रमा परेको हामीले पाएका छौँ। 7 मुद्दा हामीले दर्ता गर्न सफल भएका छौँ। यो बीच भने गाउँ स्तरमा एउटा चोरी सिकारी विरुद्धमा काम गर्ने युवाहरूको सञ्जाल छ, त्यो सञ्जालसँग मिलेर काम गरेका छौँ।
बढ्दै गरेको बेरोजगारी यसको प्रमुख कारण भएकाले यसका बारेमा सरकारवाला सबैले समयमै ध्यान दिनुपर्ने जरूरी देखिन्छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
अब के अन्तर्राष्ट्रिय समाचार। विश्वमा कोरोना संक्रमण फैलने दर क्रमशः घट्दै गएको पछिल्लो 24 घण्टाको विश्वव्यापी तथ्याङ्कले देखाएको छ। विश्वमा सबैभन्दा बढ़ी कोरोना संक्रमित रहेको अमेरिकामा पछिल्लो 24 घण्टामा 25,325 जना संक्रमित थपिएका छन्। जुन पछिल्लो महिना अमेरिकाको संक्रमण फैलने 24 घण्टे संख्याको सबैभन्दा न्यून हो। यो क्रम क्रमशः घट्दो देखिएको छ। अघिल्लो दिन अमेरिकामा नयाँ संक्रमितको संख्या 31,000 थियो। त्यस्तै ब्राजिलमा गत 24 घण्टामा 10,188 जना संक्रमित थपिएका छन्। यसअघि अघिल्लो दिन ब्राजिलमा 14,000 बढ़ी संक्रमित थपिएको थियो। भारतमा पनि गत 24 घण्टामा अघिल्लो दिनको तुलनामा 16,000 भन्दा थोरै संक्रमित थपिएका छन्। भारतमा पछिल्लो 24 घण्टामा 75,022 जना संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनले हालसम्म विश्वभर 2,74,79,207 जना कोरोना संक्रमित भएका, संक्रमित मध्ये 8,96,421 जनाको मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका अनुसार संक्रमित मध्ये 1,95,73,109 जना उपचारपछि निको भई घर फर्किएका छन्। सन् 2018 पत्रकार जमाल खसहोजीको हत्याको अभियोगमा साउदी अरेबियाको एक अदालतले 8 अभियुक्तलाई कारागार अवधि तोकेको छ। अभियुक्तहरूलाई 7 देखि 20 वर्षसम्मको कारागार समय तोकिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यसैबीच खसहोजीको परिवारले अभियुक्तहरूलाई माफी दिई मृत्युदण्ड नदियोस् भनेर याचिका दायर गरेको अन्तर्राष्ट्रिय संचार संस्था रोइटर्सले जनाएको छ। त्यहाँ हत्याको मुख्य अभियुक्त र योजनाकारहरूलाई कानूनको दायरामा नल्याएको भन्दै संयुक्त राष्ट्रसंघ र मानवाधिकार सम्बन्धी संस्थाहरूले उक्त सुनवाई र फैसलाको विरोध गर्दै आइरहेका छन्। साउदी युवराज मोहम्मद बिन सलमानका प्रखर आलोचकका रूपमा चिनिने खसोजीलाई सन् 2018 अक्टोबर 2 टर्कीको इस्तानबुल स्थित साउदीको महावाणिज्य दूतावासमा हत्या गरिएको मानिँदै आएको छ।
हाल धाराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन 4-5 वर्ष लाग्ने सरोकारवालाहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फरेन्समा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्ड मान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्राउन सहज नभएकाले सरकार निजी क्षेत्र लगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनु पर्ने बताउनुभयो। पर्यटनविद योगेन्द्र साक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यस क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन 4-5 वर्ष लाग्ने र यसका लागि सरकार र निजी क्षेत्र दुवैको समन्वयको आवश्यकता रहेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि बताउनुभयो। बिहिबारदेखि नेप्से प्रशिक्षक निरन्तर रूपमा ओह्रालो लाग्दै आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से प्रशिक्षक 12.17 अंकले घटेर 1487.81 बिन्दुमा झरेको छ। सोमबार कुल 192 कम्पनीको 2,16,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। नेप्से परिसूचक ओह्रालो लागे पनि 3 कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार उन्नति सहकारी लघु वित्त, युनिभर्सल पावर कम्पनी र जोशी हाइड्रो पावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू आधुनिक कृषि प्रविधिमा जोड़ दिन थालेका छन्। परम्परागत कृषि प्रणालीले आमदनी बढ़ने नभई दैनिकी मात्र सञ्चालन हुने भएकाले त्यहाँका कृषकले कृषि कर्मबाटै गतिलो आयार्जनको उपाय निकाल्न कृषिको आधुनिकीकरणमा जोड़ दिएका हुन्। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 हेक्लाङका कृषक रामचन्द्र भण्डारीले हाल आधुनिक प्रविधिबाट तरकारी खेती शुरू गरेको र यसबाट उत्पादन बढ़नुसँगै आमदनी पनि बढ़ने बताउनु भएको छ। स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा आएपछि नयाँ प्रविधि सिकेका हेक्लाङ क्षेत्रका सबैजसो घरमा अहिले टनेल बनाइएको छ भने तरकारी उत्पादनमा वृद्धि हुने आशाका साथ कृषकहरू व्यावसायिक कृषिमा जोड़ दिएका छन्। पाल्पाको रामपुर क्षेत्रमा करिब 521 रोपनी क्षेत्रफलमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ।
सुरेन्द्र मणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका उपाध्यक्ष जोन कोट्सले अर्को वर्ष कुनै पनि हालतमा टोकियो ओलम्पिक हुने बताउनु भएको छ। त्यो बेला कोरोना भए पनि नभए पनि टोकियो ओलम्पिक तोकेको मितिमा हुने दावी गर्नुभएको हो। कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक त्यो मितिमा पनि हुने नहुनेमा शंका नै रहेको छ। तर आईओसीका उपाध्यक्ष जोनले 2021 जुन मितिमा ओलम्पिक हुने भनेको छ त्यही समयमा भैरै छाट्ने बताउनु भयो। टोकियो ओलम्पिकका लागि आईओसीले बनाएको कोअर्डिनेशन कमिटिका संयोजक समेत रहनुभएका जोनले आगामी जुलाई 23 ओलम्पिक शुरू हुने जानकारी गराउनुभयो। टोकियो ओलम्पिक एक वर्ष सदा 56,000 करोड़ भारतीय रूपियाँ नोक्सान भएको बताइएको छ। यसका साथै 20 करोड़ भारतीय रूपियाँ खर्च बढ़ेको छ। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा भएको अनियमितता र राखेपा परिषदको रूख कटानका सम्बन्धमा छानबिन गर्न गठित उपसमितिको म्याद 15 दिन थप गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाले बोर्ड सदस्य गोविन्द भट्टराई नेतृत्वमा गठन गरेको 5 सदस्यीय उपसमितिले उपत्यकामा जारी निषेधाज्ञाका कारण समयमा अनुसन्धान सक्न नसकेको जानकारी गराएपछि 15 दिनको म्याद थप गरिएको हो।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्यतया बदली भई केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियस बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:17 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता, यही भदौ 26 गते स्थायी कमिटी बैठक बोलाउने सहमति, कोरोनालाई सामान्य रूपमा नलिन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नमा हेलचक्राई नगर्न संक्रमित चिकित्सकको आग्रह, हिजो एकै दिन 1700+ संक्रमित संक्रमण मुक्त, आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, संविधानले साक्षरता र शिक्षाका सम्बन्धमा गरेको सुनिश्चितता सरकारले कार्यान्वयन गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, जमीनको कित्ताकाट फुकुवा गर्ने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्णय, र विश्वमा कोरोना संक्रमणको दर घट्दो क्रममा अमेरिका ब्राजिल लगायतका मुलुकमा संक्रमितको संख्या घट्यो। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।